सबैजनालाई प्रभु यीशु क्राइस्टको नाममा जय मसीह। प्लिज टर्न योर बाइबल टु योहन्ना जोन चैप्टर 3।
कृपया तपाईँले आफ्नो बाइबल योहन्ना सुसमाचार 3 अध्यायलाई पल्ट्याउनु होला। हामी पद 1 देखि 8 सम्म हामी अध्ययन गर्नेछौ। योहन्ना 3 अध्यायको 1 देखि 8 पद सम्म। योहन्ना 3 को 1 देखि 8 सम्म म पढ्नेछु। फरिसीहरूमध्ये निकोदेमस नाउँ भएका एकजना मानिस थिए। तिनी यहुदीहरूका महासभाका एक सदस्य थिए। यिनी राति येशु कहाँ आए र उहाँलाई भने, गुरुज्यू, हामी जान्दछौँ तपाईँ परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईँले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन। येशुले तिनलाई जवाफ दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। निकोदेमसले उहाँलाई भने, मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र के त्यो आफ्नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ? येशूले जवाफ दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीलाई नयाँ गरी जन्मनुपर्छ भन्दा अचम्म नमान। बतास जता चाहन्छ उतै बहन्छ। तिमी बतासको आवाज सुन्छौ तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ।
CIA agent or CID agent.
यसरी भनौँ कि मलाई भारतका सरकारले चाहिँ CIA एजेन्टको रूपमा नेपाल पठाउनु भयो भने,
the first thing that I have to do is I have to learn the language, the manner, the culture and everything.
सबैभन्दा पहिलो कुरा मैले चाहिँ गर्नुपर्ने कि नेपाली भाषा सिक्नु पर्यो, यहाँको परम्परा संस्कृति हरेक कुरा सिक्नु पर्दछ।
Perhaps I may do plastic surgery to look exactly like Nepal.
हुन सक्छ कि एउटा नेपाली जस्तै देखिनको निम्ति प्लास्टिक सर्जरी पनि गर्छु होला।
I would then do everything in the Nepali manner.
र मैले सबै कुरा चाहिँ नेपालीले जस्तो गर्छन् त्यस्तै गर्छु होला।
No difference would be noticeable.
त्यहाँ कुनै फरक देखिने कुनै कुना पनि हुन सक्छ।
As far as anyone in Nepal is concerned, I am Nepali.
सबैले कि म नेपाली नै हो भन्ने कुरा सबैले भन्दछन्।
But the question is, would I be Nepali?
तर प्रश्न चाहिँ यो हो कि के म नेपाली हो त?
No.
होइन।
Because I don't have a Nepali parents.
किनभने मसँग नेपाली बुवा मम्मी हुनुहुन्न।
Doing anything will not change my race.
केही कुरा गरैले जुन कामहरूले चाहिँ मेरो जातिलाई परिवर्तन गर्दैन।
Likewise, same way spiritually,
त्यस्तै गरी आत्मिकी रूपमा पनि
you may talk and dress like Christians.
तपाईँ क्रिस्चियन जस्तै बोल्नुहुन्छ होला, ड्रेसहरू लाउनुहुन्छ होला।
You may join Christian organization and sing Christian song.
तपाईँ क्रिस्चियन संगठनमा पनि समावेश हुनुहुन्छ होला र क्रिस्चियन भजनहरू पनि गाउनुहुन्छ होला।
You may act like Christians.
तपाईँले क्रिस्चियन जस्तै व्यवहार पनि गर्नुहुन्छ होला।
However, none of this will not make you be, to be a Christian.
तर पनि ती सबै कुराले चाहिँ क्रिस्चियन बनाउँदैन।
You were born sinful.
तपाईँ पापमय स्वभावमा जन्मिनु भएको छ।
And we have a sinful race.
र हामी चाहिँ पापको एउटा स्वभाव छ।
Nothing you can do outwardly can change this fact.
बाहिरी हरेक गर्ने कामहरूले चाहिँ जुन त्यो कुरालाई परिवर्तन गर्न सक्दैन। म नेपाली हुनको निम्ति चाहिँ नेपाली अभिभावकबाट नै जन्मिनु पर्छ। तपाईँ र म क्रिस्चियन हुनको निम्ति चाहिँ नयाँ गरी जन्मिनु पर्छ। चर्च आउनुहुन्छ तर कुनै पनि नयाँ जन्मको अनुभव छैन भने
इट इज पॉइंटलेस।
यो चाहिँ अर्थहीन छ।
यु मे यु यु एन्ड आई मे ह्याव अ चर्च मेम्बरशिप हियर ओर एनीवेयर एल्स।
तपाईं र मसँग चर्चको सदस्यता हुन सक्छ, चाहे यहाँ होस् चाहे कुनै एउटा चर्चमा होस्।
दि चर्च मेम्बरशिप विल नॉट गिव यु न्यू बर्थ।
तर जुन चर्च सदस्यताले तपाईंलाई नयाँ जन्म दिदैन।
यु मे पार्टिसिपेट लॉर्ड्स टेबल।
तपाईं प्रभु भोजमा पनि सहभागी हुनुहुन्छ होला।
नॉट ह्याविंग द न्यू बर्थ
नयाँ जन्म नलिकन
इट इज लाइक इटिंग अ पीस अफ ब्रेड and a cup of juice.
त्यो चाहिँ केवल यस्तो मात्र हुनेछ कि सानो रोटीको चोइटा र एउटा जुस मात्र सहभागी हुनुहुन्छ. तर प्रश्न चाहिँ यो छ कि किन नयाँ गरी जन्मिनु अथवा नयाँ जन्मले चाहिँ अर्थ राख्छ. त्यसको लागि चाहिँ यो खण्डबाट जुन जवाब दिनको निम्ति मसँग तीनवटा प्रश्नहरू छन्. पहिलो प्रश्न, के धर्मले चाहिँ नयाँ जन्म उत्पादन गर्छ?
इन अनदर वर्ड्स,
तपाईँ अर्को अर्थमा,
केन आवर रिलिजियस प्र्याक्टिसेस सेभ्स अस,
के हाम्रो धार्मिक विधि कार्यहरूले चाहिँ हामीलाई बचाउन सक्छ?
एन्ड द सेकेन्ड क्वेशन इज,
दोस्रो प्रश्न यो हो,
इज देयर डिफरेंसेस बिटवीन स्पिरिचुअल बर्थ एन्ड फिजिकल बर्थ,
के त्यहाँ शारीरिक जन्म र आत्मिक जन्म बीचमा के फरक छन्?
एन्ड फाइनली द थर्ड क्वेशन इज,
र अन्त्यमा तेस्रो प्रश्न,
व्हाई सो नेसेसरी टु ह्याव अ न्यू बर्थ,
किन यति आवश्यक छ कि नयाँ गरी जन्मिनुको लागि?
The text which we are going to see this morning is,
हामीले हेर्न गइरहेको यो टेक्स्टबाट,
it's a conversation between Jesus and Nicodemus.
जुन निकोदेमस र येशूको वार्तालापको उमा हामी हेर्नेछौँ.
The first question which I will answer today is,
जुनबाट मैले पहिलो प्रश्नको जवाब दिन गइरहेको छु,
can our religious practices save us?
के हाम्रो धार्मिक विधि कार्यहरूले चाहिँ हामीलाई बचाउन सक्छ?
Let's read verse 1 and 2.
पद एक र दुईलाई पढाऊ, म पढ्नेछु. फरिसीहरू मध्ये निकोदेमस नाउँ भएका एकजना मानिस थिए. तिनी यहुदीहरूका महासभाका एक सदस्य थिए. यिनी राति येशू कहाँ आए र उहाँलाई भने, गुरुज्यू, हामी जान्दछौँ तपाईँ परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनु भएन भने तपाईँले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन. सबैभन्दा ठुलो जुन मूर्खता जुन सैतानले मानिसहरूलाई गर्ने कुरा चाहिँ,
रिलिजन क्यान सेभ्स अस,
जुन चाहिँ धर्म कार्यले चाहिँ बचाउन सक्छ.
बाइ रिलिजन व्हाट आई मीन बाइ दैट,
सॉरी,
बाइ रिलिजन व्हाट आई मीन,
त्यो धर्म भन्नाले चाहिँ मेरो मैले के भन्न खोजेको होला,
इट मीन्स द बिलीफ्स एन्ड द प्र्याक्टिसेस अफ अ रिलिजन.
यसको अर्थ चाहिँ के, जुन धर्ममा विश्वास गर्नु र त्यसका कार्यहरू गर्नु.
लुक एट एनी रिलिजन,
तपाईँले हरेक धर्महरूलाई हेर्नुहोस्,
द वर्क एन्ड द परफर्मेन्स इज द की रोल टु बी राइट स्ट्यान्डिङ विथ गॉड.
त्यो हरेक धर्महरूको मुख्य कुरा भनेको चाहिँ उनीहरूको काम र उनीहरूको जुन प्रस्तुतिहरू हुन्.
लेट्स टेक बुद्धिज्म,
बुद्धिज्मको बारेमा हेरौँ.
They do meditations and chanting.
तिनीहरूले उनीहरूको जुन मेडिटेशन गर्छन्,
as a practice,
उनीहरूले एउटा अभ्यास गर्छन्.
Take Islam.
इस्लामलाई हेरौँ.
Five time prayers and going to Mecca as a pilgrimage.
उनीहरूले दिनमा पाँच पटक प्रार्थना गर्छन्.
As a practice.
अनि उनीहरूले चाहिँ त्यो मक्का मदिना भन्ने ठाउँमा उनीहरू एउटा तीर्थयात्रीको रूपमा उनीहरू त्यहाँ जान्छन्. हिन्दुइजमलाई हामी हेरौँ,
कर्म,
उनीहरूले कर्मको बारेमा,
doing good work today,
कि उनीहरूले आज असल काम गरेको,
and you will be born higher level in next rebirth.
आज तपाईँले गरेको राम्रो कामले चाहिँ पछिल्लो अर्को जन्ममा तपाईँ एकदमै ठुलो भएर जन्मिनुहुन्छ.
So practice to do good works.
र असल काम गर्ने अभ्यासहरू,
even talking about Christianity,
Christian भित्र पनि कुरा गर्दाखेरि,
there have been hundreds of people who are obedient to inherit eternal life.
त्यहाँ धेरै व्यक्तिहरू छन् जसले चाहिँ अनन्त जीवन पाउनको निम्ति आज्ञाकारिताहरू गरिरहेका छन्।
And here comes a man from Judaism, man called Nicodemus.
यहाँ चाहिँ एउटा यहुदा घरानाबाट आउँदछन् कि उसको नाम चाहिँ निकोदेमस छ.
Who was Nicodemus, by the way?
निकोदेमस को थियो त?
निकोदेमस वाज अ रिच म्यान.
निकोदेमस एउटा धनी व्यक्ति थिए.
ट्रेडिशन टेल्स अस दैट ही वाज वन अफ द रिचेस्ट, थ्री रिचेस्ट मेन इन जेरुसलेम.
जुन जेरुसलेममा भएका तीनजना धनी व्यक्तिहरू मध्येका एकजना निकोदेमस पनि थिए.
फर्गेट अबाउट ट्रेडिशन्स,
जुन उनीहरूको परम्परालाई बिर्सिनुहोस्.
लेट्स सी व्हाट द बाइबल सेज.
र बाइबलले चाहिँ के भन्छ त अब?
प्लीज टर्न योर बाइबल टु जोन च्याप्टर 19 वर्स
39. युहन्ना 19 हामी पढ्छौं. 19:39 यहाँ सिर्काले भरिएका भाँडो राखिएको थियो. यसकारण सिर्काले भरिएको स्पन्ज एउटा हिसाबको हाँगामा राखेर तिनीहरूले उहाँको मुखमा पुर्याइदिए. 39 मैले 29 पढेँ, 39 रहेछ. अनि अघि उहाँका राति आउने निकोदेमस पनि प्राय 33 किलो मुर्र र एलवा मिश्रित द्रव्य लिएर त्यहाँ आए.
So in English Bible it is 100 pounds.
त्यहाँ अङ्ग्रेजी बाइबलमा चाहिँ अब 100 pounds भनेको छ.
So I think in Nepali 45 kilogram or something.
नेपालीमा चाहिँ 45 किलोग्राम भनेको छ.
So what do we call in English it is mere
यहाँ चाहिँ 33 किलोग्राम छ नेपालीमा.
33 gram, what is that?
33 kilo murra and elawa.
Murra?
Murra ra elawa.
It's a very expensive.
यो एकदमै महँगो हो.
It's a perfume and it's a medicine.
यो एउटा चाहिँ सुगन्धित एउटा बास्नाको जस्तै थियो, जुन चाहिँ औषधि पनि थियो.
Where is this guy? This Nicodemus bought 100 pounds of myrrh for the purpose.
जब येशु मर्नु भयो, निकोदेमसले चाहिँ यो जुन 33 किलो निकोदेमसले किनेका थिए, उहाँको जुन देह संस्कार कुनै.
And in those days 100 pounds is a huge amount.
त्यो समयमा यो 33 किलोग्राम भन्ने कुरा चाहिँ एकदमै विशाल ठुलो थियो.
Then nobody could not afford.
कि कसैले पनि यो यो कुरालाई लिन सक्दैन थियो, कि एउटा धनी व्यक्तिले बाहेक अरूले यो लिन सक्दैन थियो.
So here what we know is Nicodemus was rich.
यहाँ हामी यो देख्छौँ कि निकोदेमस चाहिँ धनी मानिस थिए.
And the second thing is Nicodemus was a respectable man and a ruler.
र दोस्रो कुरा चाहिँ निकोदेमस चाहिँ अरू मानिसहरूबाट आदरको योग्य थियो.
He was a member of Sanhedrin.
ऊ चाहिँ एउटा सेनहेड्रिनको एउटा सभाघर
एउटा सदस्य
थियो. एकदमै ऊ शक्तिशाली थियो.
Probably he was a judge.
ऊ एउटा शासक थियो, न्यायकर्ता थियो.
Much like a member of Supreme Court today.
आजको जुन सर्वोच्च अदालतको एउटा जुन न्यायाधीश जस्तो थिए.
So people respect him.
जसलाई चाहिँ मानिसहरूले आदर गर्दथे.
And the third thing is Nicodemus was a religious man.
र तेस्रो कुरा चाहिँ निकोदेमस चाहिँ एकदमै धर्मी मानिस थिए.
The Bible says he was a Pharisee.
बाइबलले भन्छ कि ऊ चाहिँ फरिसी थियो.
He kept the law.
उसले सबै व्यवस्थाहरू राख्यो.
He was morally pure.
ऊ नैतिक रूपमा एकदमै असल थियो.
He paid his tithe.
उसले आफ्नो दशांशहरू पूरा दिन्थ्यो. उसले हप्तामा दुई पटक उपवास बस्दथ्यो.
He did everything what the law said.
जुन व्यवस्थाले भन्ने हरेक कुरा उसले गर्दथ्यो.
He kept the written law.
उसले जुन लेखिएको व्यवस्था उसले राखेको थियो.
And also the tradition of elders.
र एउटा अगुवाहरूले भनेको जुन परम्पराहरूलाई पनि उसले कायमै राखेको थियो. उसले आफ्नो विवाह भन्दा बाहिर गएर कुनै पनि स्त्रीहरूलाई छुएन.
ऊ
कुनै पनि पापीहरूसँग चाहिँ कुराकानीहरू अथवा कुनै कुरामा समावेश थिएनन्. जस्तै कि ट्याक्स उठाउने व्यक्ति जस्तै, जुन चाहिँ कुष्ठरोगीहरू जस्तो,
they not permit to do that.
कि उनीहरूलाई त्यो गर्नको निम्ति अनुमति थिएन.
He was a holy man in man's sight.
किनभने निकोदेमस मानिसहरूको दृष्टिमा चाहिँ ऊ एकदमै पवित्र मान्छे थियो.
Not all Pharisees were hypocrites.
तर सबै फरिसीहरू चाहिँ एउटा हिपोक्रिट थिएन.
Some actually did their best before the Lord.
कसैले चाहिँ एकदमै व्यवस्थाको अगाडि सबैभन्दा राम्रो काम गर्थे. र उनीहरूले चाहिँ एकदमै उनीहरूको तर्फबाट चाहिँ पवित्र जीवन जिउँथे. तर यो मान्छे निकोदेमस जब येशु कहाँ आयो,
ऊ
कसरी येशु सामु देखा पर्यो, उसले जब येशु सामु उपस्थित भयो, उसले येशुलाई आदरपूर्वक ऊ येशु कहाँ देखा परेको, उसले येशुलाई भन्नुभयो रब्बी.
Holding Jesus in a high regard.
उसले चाहिँ येशुलाई सबैभन्दा उच्च स्थानमा राखेको थियो. उसले चाहिँ येशुलाई रब्बी भनेर चाहिँ कुनै पनि बत्खाईको तरिकाबाट उसले भनिरहेको थिएन. उसले चाहिँ साधारण रूपमा उसले चाहिँ एउटा आदरपूर्वक उहाँलाई आदर गरेको थियो. उसले चाहिँ येशूलाई यसरी चिनेको थियो.
What did he say?
उसले के भन्यो,
Rabbi, we know that you are a teacher come from God.
गुरुजी, हामी जान्दछौ तपाईँ परमेश्वरबाट आउनु भएको शिक्षक हुनुहुन्छ.
Nicodemus at least understood Jesus had been sent from God.
र निकोदेमसलाई यति कुरा थाहा थियो कि येशू ख्रीष्ट चाहिँ परमेश्वरबाट पठाइनु भएको हो भनेर. किन उहाँले त्यो
भन्नुभयो,
किनभने येशूले गर्नुभएको अचम्मका कार्यहरू जुन दोस्रो पदमा हामी देख्छौँ त्यो देखेका कारण उहाँले त्यो कुराहरू
देख्नुभयो.
येशूले पानीले चाहिँ दातमतमा परिणत गर्नुभएको छ. र येशु जुन मन्दिरमा आउनुभयो र त्यसलाई सफा गर्नुभएको थियो. र उहाँले धेरै मिराकल्सहरू गर्नुभयो, अचम्मका कार्यहरू गर्नुभयो र धेरै मानिसहरूले उहाँमा विश्वास गरे र 400 वर्ष भन्दा अगाडि त्यो समयमा चाहिँ कि इसरायलका मानिसहरूले कुनै पनि अचम्मका कार्यहरू देखेका थिएन। तर यहाँ आएर चाहिँ येशूले धेरै अचम्मका कार्यहरू गर्नुभयो। उनीहरूले त्यो देखेका कारण निकोदेमोसले त्यो जुन येशूले गर्नुभएको कार्यहरू देखेर उहाँले यो थाहा पाउनुभयो कि जुन येशू चाहिँ परमेश्वरबाट पठाइएको हुनुहुन्छ भनेर। तर दुःख लाग्दो कुरा चाहिँ यो हो कि निकोदेमोसले येशूलाई उहाँ नै परमेश्वर हुनुहुन्छ भन्ने कुरा तपाईँहरू कोहीले पनि यो पनि सोच्नुहुन्छ होला कि ख्रिस्ट येशू चाहिँ एउटा असल शिक्षक हुनुहुन्थ्यो भनेर। येशू चङ्गाई गर्दा हुनुहुन्थ्यो, येशू चाहिँ हाम्रो साथी हुनुहुन्थ्यो, हामीलाई उहाँले जुटाउनु भयो, त्यस्तै अरू पनि। तर त्योभन्दा अरू झन महान कुरा चाहिँ उहाँ चाहिँ हाम्रो उद्धारकर्ता हुनुहुन्छ। उहाँ चाहिँ पापीहरूलाई बचाउनु भयो जस्तै तपाईँ र म। यहाँ हामी हेर्छौँ कि धेरै धर्मी व्यक्ति जो व्यक्ति चाहिँ अरू मानिसहरूबाट अति उच्च आदर पाएका थिए, जो चाहिँ एकदमै धनी थिए, जसले चाहिँ अरू कोहीबाट कुनै सल्लाह सुझावको आवश्यकता थिएन, जो चाहिँ ख्रीष्ट येशूमा राति आए, जो चाहिँ येशू चाहिँ एउटा सिकर्मीका छोरा
थिए,
जोसँग चाहिँ एउटा धार्मिक सर्टिफिकेटहरू थिएन।
The problem with religious people is
तर धर्मी व्यक्तिहरूसँगको समस्या चाहिँ हो,
they try to please God by their performance.
उनीहरूले चाहिँ परमेश्वरलाई आफ्नो प्रस्तुतिहरूबाट परमेश्वरलाई खुसी तुल्याउन चाहन्छन्।
How good we are in Bible knowledge.
र हामी कति बाइबलको ज्ञानमा कति हामी असल छौँ,
which is very good.
जुन चाहिँ एकदम असल हो।
We might have attended church regularly.
हामी निरन्तर चर्चमा उपस्थित पनि हुन्छौँ।
Every pastors of the church would teach to the members that you have to attend church regularly.
हरेक मण्डलीका पास्टरहरू यही शिक्षा दिन्छन् कि हरेक चर्चका सदस्यहरू चाहिँ हरेक हप्ता चर्चमा उपस्थित हुनुपर्छ। हुन सक्छ हरेक महिना सबैले आफ्नो दशांश दिन्छन्, जुन चाहिँ एकदम राम्रो हो। सायद हुन सक्छ 40 दिनको उपवास बस्न पनि उ समर्पित हुन्छ। त्यो जुन 40 दिनको उपवास बस्ने मानिसहरू मैले देखेको छु र मैले सुनेको पनि छु, जुन चाहिँ म गर्न सक्दिन। सायद तपाईँ एकदमै असल गायक गायकी हुनुहुन्छ होला जुन एउटा मण्डलीमा। हामीलाई असल गायक गायिकाहरू मण्डलीमा पनि आवश्यक पर्छ। सायद तपाईँको गृहनगरमा तपाईँ एकदमै असल प्रचारक हुनुहुन्छ होला। यी सबै कुरा चाहिँ असल हो, तर यदि तपाईँसँग नयाँ जन्म छैन भने
everything seems meaningless.
के सबै कुरा चाहिँ परमेश्वरको नजरमा अर्थहीन छ। हाम्रो प्रस्तुतिले हामीलाई बचाउन सक्दैन। हुन सक्छ तपाईँ क्रिस्चियन घरानामा जन्मिनु भएको छ, जुन चाहिँ धेरै राम्रो हो, जुन चाहिँ परमेश्वरको अनुग्रह हो। तपाईँको अभिभावकले तपाईँलाई हरेक दिन बाइबल सिकाउनु भयो, प्रार्थना गर्न पनि सिकाउनु भयो, तर त्यो तपाईँ जुन क्रिस्चियन घरानामा जन्मिनु भयो, अभिभावकले प्रार्थना गर्न सिकाउनु भयो, बाइबल सिकाउनु भयो, जुन कुराले चाहिँ तपाईँलाई क्रिस्चियन बनाउँदैन। यदि तपाईँले नयाँ जन्मको अनुभव गर्नुभएको छैन भने तपाईँलाई उद्धारकको खाँचो छ, तपाईँलाई ख्रीष्टको आवश्यकता छ, तपाईँले आफ्नो पापबाट उद्धार
पाउनुपर्छ।
जब तपाईँले एक पटक नयाँ जन्मको अनुभव गर्नुहुन्छ, तपाईँले जे गर्नुहुन्छ त्यो सबै अर्थपूर्ण छ।
निकोदेमस
निकोदेमस एक धर्मी व्यक्ति थिए, तर पनि ऊ उद्धारकको खाँचोमा थिए.
It is good to live clean and holy life.
एउटा पवित्र जीवन र एउटा सफाईको जीवन जिउन राम्रो.
But that will not save us.
तर जुन कुराले चाहिँ हाम्रो प्राणलाई बचाउन
सक्छ. Your religious activities will not save from our sin.
तपाईको धार्मिक कार्य विधिहरूले तपाईलाई बचाउन सक्दैन.
It cannot wash away my sins.
जसले चाहिँ मेरो पापलाई धुन सक्दैन.
But only by the blood of Jesus.
तर केवल ख्रीष्टको रगतले.
Our religious practice will not save us.
तपाईँ र मेरो धर्म कार्यले हामीलाई बचाउन सक्दैन.
So the question that I asked, the first question was, can religion save us?
मैले पहिलो पटक सोधेको प्रश्न यही थियो कि हाम्रो धर्म कार्यले धर्मले हामीलाई बचाउन सक्छ.
The answer is no. You need to have new birth.
जसको उत्तर यही हो कि हाम्रो धर्म कार्यले हामीलाई बचाउन सक्दैन, हामीलाई उद्धारकको खाँचो छ.
Let's see the second point.
हामी दोस्रो बुँदालाई हामी हेरौँ.
The second question is there differences between physical birth and spiritual birth?
के हामी जुन चाहिँ के हाम्रो शारीरिक जन्म र आत्मिक जन्ममा फरक छ.
I'll come down to verse 5 to verse 8 and go back to verse 3 and verse 4 again.
ma aile chai pa 5 ra 8 ma auna chahanchu ra feri hami pachadi farkine chhau. 5 to 8, right?
Yeah, 5 to 8. Okay, you read verse 5. Verse 6.
पछ शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो.
Okay. The answer is here given by Jesus in verse 6.
जुन कुराको उत्तर चाहिँ येशूले दिनुभएको छ पछमा.
What he says, which is born of the flesh is flesh.
जुन चाहिँ शरीरबाट जन्मेको चाहिँ शरीर हो.
And which is born of spirit is spirit.
र पवित्र आत्माबाट जन्मेको चाहिँ आत्मा हो.
Jesus drew the sharp line between physical birth and spiritual birth.
र यहाँ येशूले के आत्मिक जन्म र शारीरिक जन्मको विषयमा उहाँले छुटाउनु भएको छ.
He used the word flesh here.
उहाँले यहाँ शरीर भन्ने शब्द प्रयोग गर्नुभएको
छ.
यसले चाहिँ मानिसको जुन प्रकृतिलाई जनाउँदछ.
If you read Romans chapter 5 verse 12.
यदि तपाईले रोमी 5 को 12 लाई पढ्नुहुन्छ
भने. Paul was telling that all men are sinful because of Adam's sin.
पावलले यसरी भनिरहेको छ कि हरेक मानिस चाहिँ पापमय स्वभावमा जन्मेको हुन्छ कारण जुन आदमको पापको कारण.
We are separated from God.
हामीहरू परमेश्वरबाट अलग गरिएको छ.
And we are unable to submit to God.
हामी चाहिँ परमेश्वरमा समर्पित हुनको निम्ति असक्षम छौं.
Everybody here on this planet is born sinner.
यो जो जति पनि यस पृथ्वीमा जन्मिन्छन् सबै चाहिँ पापमय स्वभाव लिएरै जन्मिन्छन्. त्यसै कारण हामीलाई अति आवश्यक छ कि नयाँ गरी नयाँ जन्मको अनुभव गर्न. र पद 7 हामी पढौँ. मैले तिमीलाई नयाँ गरी जन्मिनु पर्छ भन्दा अचम्म नमान. तिमी नयाँ गरी जन्मिनु पर्छ भन्दाखेरि तिमीहरू अचम्मित नहौ.
Here the word must.
यहाँ एउटा शब्द प्रयोग छ पर्छ.
It's a strong word for necessity.
यो चाहिँ एउटा अति आवश्यकताको निम्ति प्रयोग गर्ने यो शब्द हो.
According to Jesus,
येशूको अनुसार
the new birth is not an option.
जुन नयाँ गरी जन्मिनु कुरा चाहिँ कुनै पनि विकल्प होइन.
He plainly said you must be born again.
तपाईँ चाहिँ नयाँ गरी जन्मिनै पर्छ.
There is no other option.
त्यहाँ कुनै पनि अरू विकल्प छैन.
No plan B.
जुन त्यहाँ कुनै अर्को लाइन छैन.
In the olden day,
जुन पुरानो दिनहरूमा
the king will ask to his senapati.
जुन एउटा राजाले चाहिँ उहाँको जुन सेनापतिलाई यो आज्ञा गर्नुहुन्छ
to go and announce the news that everybody must obey the king's order.
जुन उहाँले चाहिँ आफ्नो सेनापतिले यो आज्ञा गर्नुहुन्छ कि त्यहाँ गएर अरू मानिसहरूलाई यो सूचना प्रवाह गर्नु कि राजाले जे कुरा भन्छन् त्यो जुन उहाँको आज्ञालाई मान्नु.
What if one person is not obeying?
यदि राजाले दिएको आज्ञा कुनै एकजना व्यक्तिले आज्ञा पालन गरेनन् भने तपाईँ जहाँ चाहिँ दण्डको योग्य हुनुहुन्छ.
Remember the story of Daniel?
तपाईँले जुन दानियलको कथालाई
स्मरण गर्नुहोस्
र उसको तीनजना साथीहरू
किङ नबुकदनेस्सर आस्क्ड देम टु बाउ डाउन.
निकोदेमस राजाले चाहिँ जुन एउटा तस्बिरलाई को अगाडि उनीहरूलाई ढोक्नु भन्ने कुरा आज्ञा गरेका थिए.
दानियल थ्री फ्रेन्ड्स डिड नॉट ओबे दैट.
दानियलका तीन दानियलसँगै उनीहरूका तीनजना साथीले त्यो राजाको आज्ञालाई उनीहरूले मानेनन्.
एन्ड दे वर थ्रोन डाउन टु द फायरी फर्नेस.
तिनीहरू चाहिँ जुन आगोको ज्वालामा फालिएका थिए.
द किङ्स ऑर्डर वर अर्जेंट एन्ड सो पावरफुल.
किनभने जुन राजाले गरेको आज्ञा चाहिँ एकदमै तुरुन्तै थियो गर्नुपर्ने र त्यो चाहिँ एकदमै शक्तिशाली थियो.
त्यस्तै गरी
र सुसमाचार चाहिँ तपाईँ र मेरो निम्ति अति अति आवश्यक हो, तुरुन्तै गर्नुपर्ने काम हो. हामी सामान्य रूपमा सुसमाचारलाई व्यवस्था गर्न सक्दैनौ. यदि मैले सुसमाचारलाई इन्कार गरे भने जुन त्यस जुनको दण्ड भनेको चाहिँ नरकमा जाने. यदि मैले सुसमाचारलाई स्वीकार गरे भने जुन सुसमाचार मैले स्वीकार गरेको कारण म चाहिँ जुन स्वर्गको राज्यमा म प्रवेश
गर्छु.
पद पाँचबाट हामी पढ्नेछौँ. यीशुले जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्मामा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन. जुन यो यो पाँच पदको चाहिँ धेरै तरिकाले अर्थहरू लगाइएको छ, अनुवाद गरिएको छ. कसैले चाहिँ यो भन्छन् कि जुन पानीबाट जन्मिनु भनेको चाहिँ कतिले चाहिँ आफ्नो शारीरिक जन्मलाई भनेर भन्छन्. कतिले भन्छन् कि जुन क्रिस्चियनहरूले लिने पानीको बप्तिस्मालाई लिन्छन्. र कतिले चाहिँ यो विश्वास गर्छन् कि जुन पानीद्वारा जन्मिनु भनेको चाहिँ परमेश्वरको वचनद्वारा शुद्धिकरण हुनु हो. मलाई लाग्ने चाहिँ यो तेस्रो कुरा जुन चाहिँ परमेश्वरको वचनद्वारा शुद्धिकरण हुनु भन्ने कुरा नै मलाई चाहिँ लाग्छ. यो परमेश्वरको वचनले नै मानिसहरूको हृदयलाई पुनर्जीवित र पापीहरूलाई नयाँ जन्म दिन्छ. जुन परमेश्वरको वचनले नै मलाई शुद्धिकरण गर्दछ. जब येशूले निकोदेमसलाई पानीद्वारा जन्मिनुपर्छ भन्नुभयो, जुन चाहिँ क्रिस येशूले निकोदेमसको जुन आत्मिक आवश्यकताको बारेमा उहाँले भनिरहनु भएको थियो. हामी पुरानो नियम भरि नै हेर्छौँ, हामी पुरानो नियम भरि नै हेर्दाखेरि पानीको चाहिँ यसरी प्रयोग गरेको छ कि एउटा प्रतीकात्मक रूपमा जुन प्रयोग गरिएको छ कि नयाँ जन्मिनको लागि जुन शुद्धिकरणको निम्ति त्यो प्रयोग गरिएको छ. हामी इजिकियल 37 हामी पढ्नु असल हुन्छ होला.
इजिकियल 36 वर्स
25 36 36:25 म तिमीहरूमाथि शुद्ध पानी छर्किदिनेछु र तिमीहरू शुद्ध हुनेछौ. तिमीहरूका सबै अशुद्धतादेखि, तिमीहरूका सबै मूर्तिहरूदेखि म तिमीहरूलाई शुद्ध तुल्याउनेछु. यहाँ पानीले चाहिँ यो प्रतीकात्मक रूपमा यो देखिरहेको छ कि जुन शुद्धिकरणको रूपमा. जुन निकोदेमस चाहिँ एउटा व्यवस्थाको शिक्षक थिए, ऊ चाहिँ एउटा व्यवस्थाको शिक्षक भएको कारण जुन चाहिँ यो पानीको पानीद्वारा जन्मिनु छ भन्ने कुरामा चाहिँ कि यो चाहिँ प्रतीकात्मक रूपमा ख्रिस्टको जुन परमेश्वरको वचनद्वारा शुद्धिकरण हुने हो भन्ने कुरामा उहाँ निश्चित थिए. र नयाँ नियमले पनि र पानीले पनि नयाँ नियममा पनि पानीद्वारा जन्मिनु भनेको चाहिँ एउटा प्रतीकात्मक रूपमा नयाँ जन्मको रूपमा देखाइरहेको छ. नयाँ नियमबाट पनि हामी हेरौँ, एपिसीको पुस्तकबाट एपिसी 5 यसो तुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकुन्.
The word of God that cleanses us, that give regeneration.
जुन यहाँ चाहिँ पानीले यसरी एउटा प्रतीकात्मक रूपमा देखाइरहेको छ कि परमेश्वरको वचनद्वारा पवित्र आत्माले हामीलाई शुद्धिकरण गर्नुहुन्छ.
It is the word of God by the conviction of the Holy Spirit.
जुन यो चाहिँ परमेश्वरको वचन हो जुन पवित्र आत्माको जुन अगुवाईबाट
that you and I aware of the need of Christ.
तपाईं र म मलाई ख्रीष्टको आवश्यकता छ.
So the physical birth gives physical life.
जुन शारीरिक जन्मले शारीरिक जीवन दिन्छ.
So the spiritual birth gives eternal life.
र आत्मिकी जन्मले चाहिँ आत्मिकी जीवन दिन्छ.
Let's read verse 8.
र पद 8 ले हामी पढौं. बतास जता बहन्छ उतै जता चाहन्छ उतै बहन्छ. तिमी बतासको आवाज सुन्छौ तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ. आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ.
Okay, so here Jesus used the image of wind to describe the action of the Spirit.
जुन यहाँ चाहिँ येशूले जुन एउटा हावाको एउटा बतासको एउटा चित्र यहाँ दिनुभएको छ जुन चाहिँ जुन पवित्र आत्माको कामको बारेमा जुन जुन बतास कताबाट आउँछ भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन र जुन बतासको बारेमा कसैले पनि भविष्यवाणी गर्न सक्दैन. त्यस्तै गरी जुन पवित्र आत्माको जुन एउटा अभियान पनि जुन बतास जस्तै हो कताबाट आउँछ र कता जान्छ भन्ने कुरा कसैले पनि थाहा गर्न सक्दैन तर यो एकदमै शक्तिशाली छ र त्यही पवित्र आत्माले नै हामीलाई निरन्तर उहाँले नै सहायता गर्नुहुन्छ. आज कुनै क्रिस्चियन हेरौँ कुनै क्यारिस्मेटिक क्रिस्चियनहरू हेरौँ उनीहरूले आत्मालाई नियन्त्रण गर्छन् र उनीहरूले आत्मालाई फेरि पठाउँछन्. हामी त्यो गर्न
सक्दैनौँ
र आत्माले नै हामीलाई नियन्त्रण गर्नुहुन्छ. हामीलाई त्यही आत्माले नै नयाँ गरी जन्मिने बनाउनुहुन्छ.
Remember the story of dry bone that we just read in the beginning.
तपाईलाई यो एउटा कथा स्मरण होस् कि अघि हामीले संचालकले पढ्नु भएको जुन सुक्खा हड्डीहरूको बारेमा.
When the spirit of God moves over all the dead bone will alive.
जब परमेश्वरको आत्मा चाहिँ ती हरेक मरेका जुन हड्डीहरूमाथि उहाँ हलचल गर्नुभयो.
This is what happened to the dead sinner like you and
र त्यसै गरी कि पापी मानिसहरूको निम्ति पनि जब पवित्र आत्माले त्यसरी हलचल गर्नुहुन्छ.
The spirit comes and quicken our hearts.
र जब आत्मा आउनुहुन्छ र हाम्रो हृदयलाई उहाँले पराजित गर्नुहुन्छ.
And we can be Christ.
त्यसै कारण हामी ख्रीष्टमा आउन सक्छौँ.
So when the sinner responds in faith,
जब कुन बेला पापीहरूले ख्रीष्टमा जुन विश्वास गर्छ
he is saved and given the new birth from God.
त्यही बेला नै उनले नयाँ गरी जन्मिन्छ.
So the spirit can make you by the word of God and make you to be a Christian.
आत्माले नै तपाईलाई यो एकदमै विश्वासयोग्य बनाउन चाहनुहुन्छ कि त्यस जुन ख्रीष्टमा विश्वास गर्नको निम्ति त्यसै कारण तपाईँ त्यो समयमा ख्रीष्टी बन्नुहुन्छ.
It is not I control spirit but he controls.
किनकि हामीले आत्मालाई चाहिँ नियन्त्रण गर्दैनौ तर आत्माले हामीलाई नियन्त्रण गर्नुहुन्छ.
I don't know how many of you can differentiate between physical birth and spiritual birth.
तपाईँहरू कतिजनासँग यो मलाई थाहा छैन कतिजनालाई यो थाहा छ कि आत्मिक जन्म र जुन शारीरिक जन्मको
विषयमा
यदि तपाईँसँग अहिलेसम्म आत्मिक जन्ममा मात्रै शारीरिक जन्ममा मात्रै हुनुहुन्छ भने तपाईँले आफैलाई यो प्रश्न गर्नु आवश्यक छ र तपाईँले आफैलाई सोच्नुपर्नेछ के मैले आत्मिक जन्मको अनुभव गरेको छु. यदि यो छैन भने यो तपाईँको निम्ति समय हो.
यु वर बोर्न नेचुरली
तपाईँ एउटा प्राकृतिक रूपमा जन्मिनु भएको छ र तपाईँ पाप स्वभावमा जन्मिनु भएको छ.
द न्यू बर्थ इज नेसेसरी
किनभने नयाँ जन्म चाहिँ अति आवश्यक छ र यो एउटा रहस्यमय पनि छ.
If you haven't experienced new birth today, you have to experience.
यदि तपाईले नयाँ जन्मको अनुभव गर्नु भएको छ भने तपाईले यो गर्नु पर्छ.
So the third questions we'll answer it and we'll finish.
र हामी आजको तेस्रो बुँदालाई जुन तेस्रो प्रश्न हेर्छौँ र हामी
the third question is why so necessary to have new birth.
तेस्रो जुन बुँदा जुन तेस्रो प्रश्न चाहिँ यो हो कि नयाँ जन्म किन अति आवश्यक छ.
Let's read verse 3 and 4.
र पद 3 र 4 लाई हामी पढौँ. यसुले तिनलाई जवाफ दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। निकोदेमोसले उहाँलाई भने, मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र के त्यो आफ्नी आमाको कोखमा दोस्रो चोटि फेरि जन्मन सक्छ, पसेर जन्मन सक्छ? जब निकोदेमोसले येशूलाई रब्बी भनेर भन्नुभयो, उहाँले भन्नुभयो, हामीलाई यो थाहा छ कि तपाईँ परमेश्वरबाट आउनुभएको एक शिक्षक हुनुहुन्छ। येशूले चाहिँ जुन तुरुन्त एउटा जवाफ दिनुभयो, जुन चाहिँ निकोडेमोसले सोचेको भन्दा परको जवाफ उहाँले दिनुभयो।
Jesus said in verse 3, truly truly I say to you,
येशूले यहाँ भन्नुहुन्छ, साँच्चै म तिमीलाई भन्दछु,
unless you are born again, you cannot see the kingdom of God.
तपाईँ नयाँ गरी नजन्मिएसम्म जुन परमेश्वरको राज्यमा तपाईँ जान असम्भव छ।
Actually, Jesus knows the hearts of Nicodemus.
कि वास्तवमा येशूले चाहिँ निकोदेमोसको हृदयलाई जान्नु भएको थियो।
What kind of question Nicodemus would ask to Jesus is uncertain.
जुन चाहिँ निकोदेमोसले येशूलाई सोध्नु खोज्नु भएको कुरा चाहिँ एउटा अनसर्टेन थियो।
But we can assume that the kind of question he is going to ask is like the rich man in Luke chapter 18 asked.
जुन चाहिँ हामी यो एउटा अनुमान गर्न सक्छौँ कि एउटा धनी मानिसले लुका 18 अध्यायमा येशूलाई सोधेको प्रश्न जस्तै हुनुपर्छ भने हामी एउटा त्यो कल्पना गर्न सक्छौँ। कस्तो प्रश्न त्यो एउटा धनी मानिसले चाहिँ येशूलाई गरेको थियो, जुन लुका 18 हामी हेर्नेछौँ, 18-23 हामी 18-23। कोही एकजना शासकले येशूलाई यसो भनेर सोधे, हे असल गुरु, अनन्त जीवन पाउनलाई म के गरौँ? येशूले तिनलाई भन्नुभयो, तिमी मलाई किन असल भन्दछौ? एक परमेश्वर बाहेक कोही असल छैन। तिमी आज्ञाहरू त जान्दछौ, व्यभिचार नगर्नु, हत्या नगर्नु, नचोर्नु, झुटा गवाही नदिनु, आफ्ना बुबा र आमाको आदर गर्नु। तिनले भने, यी सब त मैले मेरो युवावस्थादेखि नै पालन गरेको छु। यो सुनेपछि येशूले तिनलाई भन्नुभयो, तिमीलाई अझ एक कुराको अभाव छ, तिमीसँग भएको जे जति छन् ती सबै बेचेर गरिबलाई बाँडिदेऊ र तिमीलाई स्वर्गको धन हुनेछ, र आऊ र मेरो पछि लाग। तर यी कुरा सुनेर ती शासक अति उदास भए, किनभने तिनी अत्यन्त धनी थिए। यहाँ धनी मानिसले के भयो? के उसले एउटा अनन्त जीवन पाउनको निम्ति, नयाँ जीवन पाउनको निम्ति उसले के गर्नुपर्छ? येशूले स्पष्ट रूपमा उहाँलाई भन्नुभयो, जुन धनी मानिसले चाहिँ एउटा धनी जवानले भन्छन् कि म जवान छँदादेखि नै यो सबै काम त गरिरहेको छु। सायद हुन सक्छ निकोदेमोसले पनि यस्तै प्रश्न येशूलाई सोधेको हुनुपर्छ। मैले नीति नियमहरू राखेको
थिएँ,
मैले हप्तामा दुईपटक उपवास गर्थेँ, म सबै मेरो दशांशहरू पनि दिन्थे, हरेक जुन व्यवस्थाले भन्ने कुराहरू मैले पालना गरेको छु। तर येशूले चाहिँ अति महत्त्वपूर्ण जवाफ उहाँलाई दिनुभयो,
the kingdom of God cannot be earned.
कि परमेश्वरको राज्य चाहिँ हामी कमाउन सक्दैन।
It is prepared only for those who prepare to go.
यो चाहिँ यिनीहरूको निम्ति तयारी गरिएको छ, जो जानको निम्ति तयारी गरेका छन्।
You cannot enter the kingdom of God by your performance.
तपाईँ परमेश्वरको राज्यमा तपाईँको प्रस्तुतिहरूबाट तपाईँ जान सक्नु हुँदैन।
Not by your good works.
तपाईँको कुनै असल कामद्वारा होइन।
Not being born and brought up in a Christian family.
तपाईँ क्रिस्चियन घरानामा जन्मिनु भएको कारणले पनि होइन, तर नयाँ गरी जन्मिनु रहेछ। जब म ठुलो हुँदै
गएँ,
मेरो बाबाले मलाई खाना बनाउनको निम्ति उहाँले तालिम दिनुभयो, सिकाउनु भयो। मैले चाहिँ जुन पहिलोपटक प्रेसर कुकरको प्रयोग गरिरहेको
थिएँ,
मैले त्यहाँ जुन कुकरमा मैले चामल लाएँ, धोएँ, अनि फेरि त्यसलाई मैले बसालेँ।
फर्स्ट कुक फुड वाज
जुन पहिलो पटक मैले पकाएको जुन खाना चाहिँ खान योग्यको थिएन, एकदमै खराब थियो, हामीले त्यसलाई फाल्यौँ.
And my dad asked me to cook again.
र फेरि मेरो बुवाले भन्नुभयो कि मलाई फेरि पनि तिमीले पकाउनु पर्छ भन्नुभयो.
Cooking again makes me to learn.
कि फेरि जुन पकाउने अवसरले चाहिँ मलाई जुन सिक्ने अवसर दियो.
One time cooking is not enough.
तर एक पटक पकाएकोले चाहिँ मलाई पूर्णता दिएन. मेरो बुवाले मलाई फेरि पनि पकाउन भन्नुभयो. त्यस्तै गरी यहाँ पद तिनमा यहाँ यसले भन्नुहुन्छ कि तपाईँ नयाँ गरी नजन्मिएसम्म तपाईँले परमेश्वरको राज्य देख्न सक्नु हुँदैन. एक पटकको जन्मले चाहिँ परमेश्वरको राज्यमा प्रवेश गर्न चाहिँ असम्भव छ. जुन चाहिँ शारीरिक जुन जन्मले
चाहिँ
हामीले चाहिँ दोस्रो जन्म लिनु पर्छ, जुन चाहिँ आत्मिक जन्म हो. यहाँ यो छ कि नयाँ गरी जन्मिनु भनेको चाहिँ के हो त? जुन चाहिँ यो नयाँ गरी जन्मिनु भन्ने कुरा चाहिँ जुन यो एउटा एउटा आइडिया चाहिँ माथिबाट जुन परमेश्वरबाट आएको कुरा हो.
इट रिफर्स द थिंग्स व्हिच कम फ्रॉम गॉड अलोन.
जुन कुरा चाहिँ यो चाहिँ परमेश्वरबाट मात्रै आउँदछ.
मेन क्यान नॉट अकम्प्लिश इट.
जुन यो कुरा मानिस आफैले आफ्नै तर्फबाट प्राप्त गर्न सक्दैन.
इट इज टोटली द वर्क अफ गॉड.
यो चाहिँ पूर्ण रूपमा परमेश्वरकै काम हो.
द पॉइंट जीसस वांटेड टू हिट टू निकोदेमस.
जुन के येशूले निकोदेमसलाई दिनु खोज्नु भएको मुख्य कुरा चाहिँ यही हो.
He don't need further instructions in religion.
के निकोदेमसलाई अरू कुनै पनि धार्मिक परामर्शहरूको जुन आवश्यकता छैन.
He need to see himself as sinners.
उसले चाहिँ म एक पापी हुँ भन्ने कुरा देख्नु चाहिँ आवश्यकता थियो.
He need nothing less than new life from God.
के उसलाई चाहिँ त्यहाँ परमेश्वरबाट नयाँ जन्म पाउनु भन्दा नयाँ जीवन पाउनु भन्दा अरू कुनै कुराको आवश्यकता थिएन. निकोदेमसलाई कुनै पनि धार्मिक असलता अथवा कुनै नैतिक असलताको निम्ति कुनै खाँचो थिएन. तर उसलाई केवल नयाँ गरी जन्मिनु आवश्यक. र यसले अझै भन्दै हुनुहुन्छ उसले चाहिँ निकोदेमसले चाहिँ येशूलाई यसरी देख्नुपर्छ कि एउटा धार्मिक शिक्षक मात्र होइन. किनभने निकोदेमसले यो सोचेको थियो कि येशू चाहिँ एउटा असल शिक्षक थिए. र निकोदेमसले चाहिँ येशूलाई एउटा उद्धारकको रूपमा देख्नु आवश्यक थियो. मेरा प्रिय दाजुभाइ दिदीबहिनीहरू, तपाईँ र म चाहिँ एउटा स्मार्ट हुनु पर्दैन, एउटा चलाक हुनु, एउटा तीक्ष्ण दिमागको हुनु हुँदैन. हाम्रो जुन शिक्षामा अनि हाम्रो जुन हरेक कुरामा चाहिँ हामी नयाँ गरी जन्मिनुको निम्ति एउटा स्मार्ट हुनु आवश्यक छैन. हामीले यो कुरा चाहिँ महसुस गर्नुपर्छ कि हामी सबैभन्दा तुच्छ पापी हौ. हामीलाई चाहिँ उद्धारकको खाँचो छ, जो उद्धारक चाहिँ ख्रीष्ट येशू हुनुहुन्छ.
Men are born dead spiritually.
कि मानिसहरू चाहिँ पाप एउटा पापमय स्वभावमा जन्मेका उनीहरू एउटा मरे तुल्य हुन्छन्.
Men are born blind spiritually.
कि मानिसहरू चाहिँ आत्मिक रूपमा अन्ध भएर जन्मेका हुन्छन्.
We were lost sinner and blinded.
हामी हराएका थियौँ र हामी पापमा नै.
Therefore we cannot see God.
त्यसै कारण हामी परमेश्वरलाई देख्न सक्दैनौँ.
We were deaf.
हामी गुङ्गो थियौँ.
Therefore we cannot hear God.
हामी चाहिँ अन्ध भएको कारण बहिरो भएको कारण चाहिँ परमेश्वरले सुन्न सक्दैन थियो.
We were spiritually crippled.
हामी चाहिँ आत्मिक रूपमा लङ्गडो थियौँ.
Therefore we cannot run after God.
त्यसै कारण हामी परमेश्वरको पछाडि हामी हिँड्न सक्दैन.
We had a withered hands.
हामीसँग चाहिँ सुकेको हात थियो.
Therefore we cannot work for God.
त्यसै कारण हामी परमेश्वरको निम्ति काम गर्न सक्दैन.
We had a defiled mind.
हामीसँग चाहिँ भ्रष्ट भएको जुन मन थियो.
We cannot think of God.
त्यसै कारण हामी परमेश्वरको बारेमा सोच्न सक्दैन.
We had a wounded heart.
किनभने हामीमा चोट सहितको हृदय थियो.
We cannot live for God.
त्यसै कारण हामी परमेश्वरको निम्ति जिउन सक्दैन.
Men become lepers.
किनभने मानिसहरू चाहिँ कुष्ठरोगी भए.
Men become unclean.
कि मानिसहरू चाहिँ अशुद्ध भए.
Men become defiled in the presence of God.
कि मानिसहरू चाहिँ परमेश्वरको उपस्थितिमा चाहिँ एकदमै विद्रोही भए.
The Bible says.
र बाइबलले यसरी भन्दछ.
The lost man is a dead man.
किनभने हराएको मानिस चाहिँ एउटा मुर्दा जस्तै हो.
He cannot sense God.
उसले परमेश्वरलाई थाहा गर्न सक्दैन. परमेश्वरलाई महसुस गर्न सक्दैन.
He cannot know God.
उसले परमेश्वरलाई जान्न सक्दैन.
He cannot desire God.
किनभने उसले परमेश्वरलाई चाहँदैन.
He cannot love God.
उसले परमेश्वरलाई प्रेम गर्न सक्दैन.
He cannot come to God by his own.
किनभने ऊ आफै चाहिँ परमेश्वर कहाँ आउन सक्दैन.
This is the conditions of the lost people.
किनभने हराएको मानिसहरूको वास्तविकता चाहिँ यही
हो. We were in that condition before.
किनभने हामी एक समय पनि त्यही परिस्थितिमा
थियौँ. And some of you might be in this condition today.
आज पनि तपाईहरु मध्ये कोही सायद यही परिस्थितिमा हुन सक्नुहुन्छ.
You cannot open your blindness.
तपाईले आफ्नो जुन त्यो अन्धोपनलाई तपाईले उगार्न सक्नु हुँदैन तपाईँको आफ्नै प्रस्तुतिले. तर तपाईँले त्यो गर्न सक्नुहुन्छ केवल ख्रीष्ट येशूमा नयाँ गरी जन्मिएर. र पचारलाई हामी पढौँ. निकोदिमसले उहाँलाई भने, मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र के त्यो आफ्नै आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ? निकोदिमस एउटा धार्मिक अगुवा थिए. तर उहाँ एउटा अगुवा मात्रै थिएनन्, उहाँ एउटा शिक्षक पनि थिए. तर उहाँ दोधारमा हुनुहुन्थ्यो किनकि उहाँ आत्मिक रूपमा मरेका थिए. हाम्रो वरिपरि त्यहाँ धेरै मानिसहरू जसले चाहिँ जुन मुक्तिको योजनालाई बुझ्न सक्दैन. त्यहाँ धेरैजना छन् हाम्रो वरिपरि
who are confused like Nicodemus.
जो चाहिँ निकोदिमस जस्तै दोधारमा छन्.
If there is you today,
यदि तपाईँ पनि त्यही अवस्थामा
हुनुहुन्छ,
तपाईँले आफ्नो हृदय खोल्नुहोस् र ख्रीष्ट येशूलाई निमन्त्रणा
दिनुहोस्.
किनभने यो अत्यन्तै अति आवश्यक हो परमेश्वरको राज्यमा प्रवेश गर्न. किनभने निकोदिमस एउटा धार्मिक अगुवा थिए, उसले पुरानो करार सबै जान्दथे. उसलाई कुनै पनि जुन अरू धार्मिक अगुवाहरूबाट अरू परामर्शहरूको खाँचो थिएन. तर ऊ चाहिँ नयाँ गरी जन्मिनु आवश्यक थियो. अन्त्यमा हामी केही नयाँ जन्मको प्रभावहरूलाई हामी हेरौँ. तपाईँले पहिलो योहन्नालाई तपाईँले आफ्नो बाइबलमा खोल्नुहोला. पहिलो योहन्ना दुईको 29 म पढ्नेछु. उहाँ धार्मिक हुनुहुन्छ भन्ने कुरा यदि तिमीहरूले जान्यो भने यो कुरा तिमीहरूले निश्चय होस् कि धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ. तपाईँले परमेश्वर धर्मी हुनुहुन्छ भन्ने कुरा तपाईँले जान्नुभएको छ भने, यदि तपाईँले म नयाँ गरी जन्मेको भनेर भन्नुहुन्छ भने,
you will live righteous,
tapai dharmi jivan jiunuhuncha,
you will live holy,
tapai pavitra jivan jiunuhuncha.
Let's read chapter 4 verse 7.
Pad 4 adhyay ko 7 pad lai pani hami padhau. Priya ho hami euta le arko lai prem garau kina bhane prem parmeshwar bata auncha. Jasle prem garcha tyo parmeshwar bata janmeko ho ra parmeshwar lai chinchha.
If you know that you are born again person,
yadi tapai lai yo thaha garnuhuncha ki ma chai naya gari janmeko hu bhanera,
you will have
तपाईँले मण्डलीमा एक अर्कासँग प्रेममा रहनुहुन्छ. किनभने परमेश्वरले आफ्नो मानिसले प्रेम गर्नुहुन्छ. किनभने हामी एकअर्कालाई प्रेम देखाउँछौँ. त्यसैको अध्याय 5 पद 1 यसु नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्ने हरेक परमेश्वरको बालक हो. जसले बाबुलाई प्रेम गर्छ उसले तिनको छोरालाई पनि प्रेम गर्छ. पचार किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो. हामी 18 पनि अध्याय 5:18 पढ्नेछौँ. परमेश्वरबाट उत्पन्न भएको कसैले पनि पाप गरिरहँदैन तर परमेश्वरका पुत्रले त्यसलाई सुरक्षित राख्नुहुन्छ र दुष्टले त्यसलाई छुँदैन.
So here what John is telling is,
त्यसै कारण यहाँ योहन्नाले यो भनिरहेका छन्,
when you are born again,
जब तपाईँ नयाँ गरी जन्मिनुहुन्छ,
he didn't say that you don't have sin.
तपाईले तपाईसँग पाप छैन भनेर भन्दैन.
You are not sinless.
तपाई पाप रहित हुनुहुन्छ भनेर
भन्दैन. But when you are born again,
तर जब तपाई नयाँ गरी जन्मिनुहुन्छ,
you are sinless means doing less sin.
त्यसको अर्थ कि तपाईँ पापलाई सानो एकदमै तीक्ष्ण पापलाई पनि तपाईँ घृणा गर्नुहुन्छ.
So this morning we talks about new birth.
हामी यो बिहानी नयाँ जन्मिनुको विषयमा हामी कुरा गरेका छौँ.
Very important.
जुन कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ हाम्रो जीवनमा.
It doesn't matter you are born in a Christian.
यो कुराले चाहिँ तपाईँ क्रिस्चियन परिवारमा जन्मेको कुराले चाहिँ अर्थ राख्दैन. तपाईँले क्रिस्चियन भजनहरू गाएकोले कुनै अर्थ राख्दैन. तपाईँले क्रिस्चियन बुकहरू बाइबल अथवा पढ्नुहुन्छ भने त्यसले कुनै अर्थ राख्दैन. तर तपाईँ तपाईँ व्यक्तिगत रूपमा नयाँ गरी जन्मिनु पर्छ. यस बिहानी म यही कुरा तपाईँहरूको बिचमा राख्न चाहन्छु. परमेश्वरले सबैजनालाई आशीर्वाद दिनुभएको होस्. धन्यवाद.